نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللہ تعالیٰ کی توفیق سے ہم صحیح بخاری کا اگلا سیشن شروع کریں گے کتاب العلم یعنی علم کا بیان اسی کو ہم کنٹینیو کریں گے پیج نمبر 119 اور باب نمبر 6 شروع کریں گے چیپٹر نمبر 6 ہے اور حدیث نمبر 62 سے ٹاپک کیا ہے آج کا کہ ما کان النبی صلی اللہ علیہ وسلم یتخولہم بالموعدۃ والعلم کی لا ینفروا رسول اللہ صلی اللہ علیہ وسلم کا علم اور وعظ کے لیے خیال رکھنا یعنی رعایت کرنا تاکہ لوگ گھبرا نہ جائیں تو اسی وجہ سے ہم بھی آپ کو بیچ میں بریک دیتے ہیں تاکہ آپ گھبرا نہ جائیں ٹھیک ہے تو آج ہم جس ٹاپک کو ساری حدیثوں میں سے نوٹ کریں گے وہ کیا ہے کہ جب بھی کہیں آپ لوگوں کو علم دیں ان کو وعظ کریں تو وقت اور موقع کی مناسبت سے ان سے ڈیل کریں مثلا آپ ہفتے میں ایک دن کے اسٹوڈینٹس ہیں تو آپ سے بات کرنے کی ٹون جو ہے وہ ہفتے میں چار دن والے اسٹوڈینٹ سے فرق ہونی چاہیے کیا ایکسپیکٹ کیا جاتا ہے جو زیادہ دن آئے گا اس سے زیادہ اسٹریٹ فارورڈ بات کی جائے گی ٹھیک ہے تو بہرحال یہ تو ایک بات تھی آئیے دیکھتے ہیں کہ اس میں کیا ہے عن ابن مسعود رضی اللہ عنہ حضرت ابن مسعود رضی اللہ عنہ سے روایت ہے کان نبی صلی اللہ علیہ وسلم تھے نبی صلی اللہ علیہ وسلم یتخولون اندیشہ رکھتے تھے اس بات کا یعنی اس بات سے ڈر جاتے تھے یا آپ کو ہمارے پریشان ہونے یعنی اکتا جانے سے اندیشہ ہوتا تھا تو لہٰذا بالموعظۃ فی الایام وعظ اور نصیحت کرتے ہوئے وقت کے حساب سے کراہیت السامتی اور کراہیت تھی آپ کی اکتانے سے اور علینا ہم پر اگر اس کے ایک ایک لفظ کا کر دوں تو شاید زیادہ آسان ہوگا آپ کے لیے بھی کان نبیو تھے نبی صلی اللہ علیہ وسلم یتخولون خیال رکھتے تھے یہ جو یتخول کا لفظ ہے نا خول سے ہے خول یخول سے یعنی خیال رکھنا اس بات کو ذہن میں رکھتے تھے کیا بالموعظاتی جب وہ نصیحت کرتے تھے جب بھی کرتے تھے تو فی الایامی موقع کی مناسبت سے یعنی جب بھی نبی صلی اللہ علیہ وسلم نصیحت کرتے تھے تو اس میں وقت اور موقع کا خیال رکھتے تھے اور کراہیت اور آپ کو اس بات سے کراہیت تھی ہی ڈونٹ لائک دیٹ کیا کہ بسامتی کہ ہم تھک جائے ساما کا لفظ کیا ہے سام موت کو کہتے ہیں بیسیکلی یہاں اس سے مراد کیا ہے اکتا جانا کہ ہم اس علم کے سفر سے اکتا نہ جائیں تو لہٰذا جیسا وقت ہوتا تھا ویسی بات کرتے تھے کتنی خوبصورت سنت ہے جو آج ہم سب کو اپنانے کی ضرورت ہے کہ پہلی بات یہ ہے کہ جب بھی درس دیا جائے تو درس دینے کا انداز اور باقاعدہ تعلیم دینے کے انداز میں بہت فرق ہونا چاہیے موقع اور مناسبت سے ہو آپ جب کسی کو راہ چلتے کوئی بات کہتے ہیں بعض دفعہ ہم دیکھیے ہم راہ چلتے بھی تو وائس بنے ہوتے ہیں نا اور بعض دفعہ ہم لوگوں کو تبلیغ اس وقت کرتے ہیں جس وقت وہ سننے کے بالکل موڈ میں نہیں ہوتا تو ہمیشہ لوگوں کی رعایت کریں اس کو الحمدللہ جو بھی ساتھی اس سلسلے میں ہیں وہ بڑی اچھی طرح سے جانتے ہوں گے اور ہر ٹیچر ہی تقریباً اس بات کو ذہن میں رکھتا ہے کہ جب میں بات کروں تو جو میرے سامنے لوگ ہیں وہ میری بات سنیں بھی تو صحیح مثلا آپ دیکھیے کہ اب آپ میں سے آدھی کلاس اس وقت وہ ہے جو کہ ہفتے میں چار دن کلاسز میں آتی ہے ماشاء اللہ اب آپ چار گھنٹے بھی بیٹھنے کے عادی ہیں بعض دفعہ بریک آپ کو 2.5-3 گھنٹے بعد بھی ملتی ہے جانتے ہیں نا آپ کا اسٹیمنا بلٹ ہو چکا ہے آپ کو صبر بھی آ گیا اور قرآن اپنا اثر بھی دکھاتا ہے لیکن اب اس حدیث کلاس میں ہمارے ساتھ آدھے ساتھی بالکل نئے ہیں اگر ان کو ہم ایک گھنٹے کے بعد بریک نہ دیں تو ہو سکتا ہے وہ اکتا جائیں ٹھیک ہے تو یہ ایک قسم کی انسانی نفس کی رعایت ہوتی ہے دوسری بات یہ ہے کہ جب بھی کبھی آپ باہر پبلکلی بات کریں دوسروں سے تو موقع دیکھیں وقت دیکھیے کوئی بندہ باتھ روم میں جانے کی جلدی میں اور آپ اس کو نصیحت کر رہے ہیں کسی کا ایک مجھے تجربہ بڑا یاد آ گیا اس وقت دلچسپ بھی تھا اور افسوس کن بھی تھا وہ کہتے ہیں کہ مجھے اتنی نفرت ہو گئی ان لوگوں سے جو تبلیغ کے نام پہ آواز کے نام پہ دوسروں کو روکتے ہیں کہا کیوں کیا ہوا کہتے ہیں کہ میں اپنے کسی اسکول یا کالج کے امتحان کے سلسلے میں بس کے سفر سے ایک جگہ سے دوسری جگہ جا رہا تھا تو راستے میں جب میں ٹرین سے اترنے لگا یا اترا کیا ہوا باہر القصہ مجھ سے خلاصہ بات کا یہ ہے کہ ایک بزرگ تھے تو انہوں نے مجھے روک لیا سلام کی میں نے جلدی سے ان کو جواب دیا وعلیکم السلام کیا حال ہے میاں آپ کا آپ کیا کر رہے ہیں کیسے ہیں اچھی طرح بات کی جیسے کرتے ہیں کرٹسی میں لوگ بات نہ تو وہ ان کو نہ دین کی کوئی بات بتانے لگے تھوڑا سا میں آپ کے 15 منٹ لوں گا میں آپ کو دعوت دوں گا نا تو یہ کہتے ہیں کہ میں نے انہیں کہا بزرگوار میرا امتحان ہے میں اس کی تیاری میں نکل رہا ہوں میری دیر ہو رہی ہے تو کہتے ہیں میاں صاحب میں آپ کو آخرت کے امتحان کی تیاری کرا رہا ہوں اور آپ دنیا کے امتحان کی فکر میں پڑے ہیں कहते वो किसी तरह मुझे छोड़ने के मूड में नहीं थे और मैं अपने इम्तिहान की जगह से लेट हो रहा था। किस तरह से मैंने जान छुड़ाई कि उस दिन फिर मुझे एहसास हुआ कि तबलीग करते वक्त भी इंसान को इस चीज को नजर में रख लेना चाहिए कि किस तरह से लोगों का ख्याल हो। तो आप भी हमेशा लोगों से ये बात करें, कैन आई टेक योर 5 मिनट प्लीज, कैन आई टेक योर 10 मिनट प्लीज, जितने लेने ना फिर घड़ी देकर उससे आधा मिनट पहले ही बाइंड अप करना शुरू कर दें। जो अपने स्टूडेंट्स होते हैं ना, जो डेली स्टूडेंट, वो बिल्कुल घर वाले हो जाते हैं। उनको पता है दुख का, सुख का, वक्त का, कमी बेशी, उनके साथ तो कुछ भी चल सकता है। जैसे घर वालों के साथ हमेशा हम हर रोज उनको मुर्ख तो नहीं खिलाते ना, कभी बचे हुए खाने भी खिला देते हैं, वो तो अपने होते हैं, उन पे तो मान भी बहुत होता है। लेकिन कोई मेहमान हो, जैसे बाहर दर्स होते हैं, अल्हम्दुलिल्लाह आप जितनी मर्जी फाइलें खोल के चेक कर लें, 45 मिनट से एक घंटा कोई दर्स है। हमें पता है कि हम जब सीडी पे दर्स रिकॉर्ड करवाते हैं ना, जब सीडीज बनती हैं तो हमें 78 मिनट अलाउड होते हैं, एक घंटा 10 मिनट। तो मैंने अपने जिन में एक तरतीब रखी हुई है, कहीं भी पब्लिकली दर्स है, आम लोगों का स्टेमिना 45 मिनट होता है। शुरू में मैं भी काफी लंबे टॉपिक लेती होती थी, अभी भी तब लेती हूँ जब कहीं दूसरे शहर गए हो तो लोगों ने स्पेशल एक ही दर्स रखा हुआ है और वो उन्होंने खुद फोर्सफुली कहा होता है कि 2 घंटे करें या हमने सेमिनार रखा है या वट एवर, लेकिन उसमें फिर हम छोटी छोटी गैप्स दे देते हैं। तो मैं ये देखती थी कि 45 मिनट में बंदा बात करे, फिर 15 मिनट बीच में इंट्रैक्शन के, क्या सीखा, आपकी शेयरिंग, आपका कोई सवाल कोई जवाब, 1 घंटा इसमें होता है और उसमें भी बातचीत नसीहत की होती है, और आखिरी 10 मिनट की दुआ या आखिरी बातें या कोई भी अनाउंसमेंट है या कुछ, दैट्स इट। तो मैं फील करती हूँ कि इससे मैं बिल्कुल 15-20 मिनट बाद दूसरी जगह दोबारा जाके बात करने के लिए तैयार हूँ। और कई लोग एक एक दर्स दिन में 2-2 दर्स भी साथ सुन लेते हैं, लेकिन अगर आप एक ही जगह बैठ के 2-2, 2.5-2.5 घंटे रखे और फिर इतनी लंबी बात, मैं खुद पब्लिकली, मुझे एक दफा इत्तेफाक हुआ था किसी जगह, बहुत फेमस स्कॉलर हैं वो आए हुए थे, तो मुझे भी अच्छा लगता है कि कोई भी आए तो इंसान फायदा उठाए, बहुत कुछ आप सीखते हैं। खैर मैं भी गई, जो भी उनका स्टाइल है बहुत ज्यादा, मतलब वो लोगों को एंटरटेनिंग स्टाइल से बात करते हैं हुआ, लोग भी बहुत सारे थे, इंजॉय करते रहे, लेकिन 1 घंटा खत्म हुआ, 1.25 घंटा खत्म हुआ, 1.5 घंटा खत्म हुआ। उस 1.5 घंटे जो सवा के दौरान में जो लोग थे, माएं बच्चे और रश भी इतना था, बिलीव में कि 1.5 से 2 घंटे का वो नॉन स्टॉप माशाल्लाह वो हमारे ब्रदर बोले। तो उस आखिरी वक्त में मैं लोगों को पढ़ रही थी, मैं सोच के देख रही थी कि जब मैं दर्स देने जाती हूँ तो लोग क्या सोचते हैं, क्योंकि मुझे कम मौका मिलता है सुनने का। तो फिर मैंने उस दिन फील किया कि नहीं, कितना भी अच्छा दर्स क्यों ना हो, आखिरी वक्त में फिर लोगों की अटेंशन जो है ना वो खत्म हो जाती है। तो देखिए, अल्लाह के नबी ने ना नफ्सियात पढ़ी हुई थी ना साइकाट्रिस्ट थे, लेकिन आप लोगों की इस बात का ख्याल रखते थे। और कलाम की खूबी भी ये है कि मा कल्ला वदल्ला, छोटा हो और दलील वाला हो। और जब से ये अल्लाह ताला जजात है जिससे भी ये सिलसिला शुरू हुआ, आज की बात का सिलसिला शुरू हुआ, पिछले तकरीबन अभी इस लास्ट ईयर में तो बहुत कम, लेकिन उससे पिछले 2-3 सालों में मैंने शायद हंड्रेड्स के एतबार से सेशन जो है ना वो आज की बात के किए। हर क्लास वालों की ख्वाहिश होती है कि थोड़ी देर हमें टाइम दें, स्टूडेंट्स का कोई सवाल है, ये एक फीलिंग आने लगती है क्लोजनेस की। ऑनलाइन एक दिन में कभी 2 क्लासें होती हैं, कभी 3 भी हो जाती थी, तो मैंने अपने हिसाब से हर क्लास का वक्त रखा होता था, बीच में मैं जाती थी, कोई एक बात, कोई हदीस, कोई शेयरिंग। और आप भी खोल के देखें वेबसाइट्स पे, आपको अब मिलेंगे 3 मिनट, 8 मिनट, 10 मिनट, मैक्सिमम है 5-7 मिनट में। और मैं बाद में सोचती थी आज 7 मिनट में हर वो बात हो गई जो करनी थी, तो इसका मतलब कि 45 मिनट तो इज टू मच। तो उसके बाद मैंने खुद फील किया है कि मुझे लगता है कि जितना छोटी बात करके आम लोगों को सुनाई जाए उतना उनको फायदा होता है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी ऐसे ही थे कि वो दूसरों के दिल में दीन से बोरियत नहीं लाते थे। दूसरी चीज इसमें अपने लिए नोट कर लेते हैं, और वो क्या है कि किसी को दीन से कराहत नहीं दिलानी चाहिए। कोई अमल, कोई रवैया ऐसा करना कि जिसके जरिए से अगला बंदा उकता जाए और फिर वो बस उकताया हुआ बैठा हो। अब आप में से कोई सवाल कर सकता है कि तफसीर तो बाज़ दफ़ा हमारी नॉनस्टॉप 2-2.25 घंटे की होती है, तो फिर जवाब इसका वही है कि अब आप आम लोग नहीं है। तालिब इल्म जो होता है वो फ्यूचर का उस्ताद होता है। इस कुर्सी पर बिठाकर अल्लाह झूठ ना बुलाए तो 4-4 घंटे भी बैठ के पढ़ाया हुआ है, और उसके बाद भी इतनी आसानी होती है कि जैसे अभी बैठे हैं। तो ये स्टेमिना कैसे डिवेलप होता है, ये पहले पढ़ने में डिवेलप होता है, फिर उसके बाद बाथरूम में आप सुबह से लेकर रात तक जाए ना, कोई परवाह ही नहीं है। तो ये आहिस्ता आहिस्ता फिर इंसान की हर हिसाब से तरबियत हो जाती है। अगली हदीस देखते हैं, अनस रजी अल्लाह अनहो, या आप मेरे साथ दोहराएंगे नबी सल्लम के अल्फाज। हजरत अनस रजी अल्लाह अनहो से रिवायत है, अन नबी ही सल्लल्लाहु अलैहि वसल्लम काला, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जी यहां से आप बोलिएगा, यस्सिरु वला तुअस्सिरु वबशिरु वला तुनफ्फिरु। क्या है इसका तर्जमा? यस्सिरु आसानी करो, वला तुअस्सिरु और मुश्किल ना करो। ये दोनों लफ्ज कुरान पाक की किस सूरत में आए हैं? क्या आयत है? فَإِنَّمَا الْعُسْرِ يُسْرًا کہ یسرو ولا تعسرو، آسانی پیدا کرو مشکل نہ کرو. قرآن پاک میں کیا آتا ہے؟ فَإِنَّمَا الْعُسْرِ يُسْرًا، عسر کے ساتھ یسر ہے، بات نہیں ہے، ماں دونوں ساتھ چلتے ہیں. تو فرمایا کہ لوگوں کو تنگی نہ دو، وَبَشِّرُوا اور خوشخبریاں دیا کرو، وَلَا تُنَفِّرُوا اور نفرت نہ دو. اب آپ اس ایک حدیث کو ذرا لیجئے، ہم تو پڑھے ہیں حدیث کی کلاس میں، آپ ماشاءاللہ سب علمی ذوق رکھنے والے ہیں، اللہ کے دین سے پیار کر رہے ہیں. آپ یسرو اور توسرو سے کیا سمجھے؟ جو ہمارا ٹاپک چل رہا ہے کہ بہت لمبی بات نہ کرو، مشکل لفظ نہ بولو، لوگوں کی طبیعت کا خیال رکھو، یہی مطلب چل رہا ہے نا. خوشخبریاں دو کہ کوئی بات نہیں، سبق نہیں یاد ہوتا، ڈونٹ وری، ترجمہ یاد نہیں ہوتا، نو پرابلم، آتے رہو. لا تنفرو، ان کو نفرت نہ دلاؤ، اتنا زیادہ ان کو فیل نہ کراؤ کہ پتہ نہیں تم نے تو کبھی ٹھیک نہیں ہونا. ہم تو اس کا یہ مطلب سمجھے. اس ایک آیت کو وہ لوگ جو کلاس روم سے باہر ہوں، جن کا دین کی محفلوں سے کوئی تعلق نہیں، جو دین کو اپنے پاؤں کی بیڑی سمجھتے، وہ کیا لیتے ہیں؟ کہتے ہیں نماز نہیں نہیں کوئی ضرورت نہیں، یسرو. یہ کیا تم نے پانچ نمازوں کا رولا ڈالا ہوا ہے؟ اور لا تعسر، مشکلیں نہ کرو، یہ سود چھوڑنا بہت مشکل ہے. بشیرو، خوشخبریاں دو، گناہ کرنے والوں کو بھی خوشخبریاں دو. اور لا تنفرو، یہ نقاب نہ پہنو، لوگوں کو اسے نفرت ہوتی ہے، اور داڑھی نہ رکھو، نفرت ہے. اس ایک حدیث کو سمجھنا ہے تو آپ کو پہلے خود قرآن اور حدیث کا طالب علم بننا پڑے گا. افسوس کی بات ہے کہ آج امت مسلمہ کا حال یہ ہے کہ علم سے دور لوگ ایسی حدیثوں کو کوٹ کر کے پھر لوگوں کو غلط دین پیش کرتے ہیں. کوئی آپ سے کوئی پوچھ سکتا ہے کہ دین تو کہتا ہے جی آسانی کرو، تو نماز تو مشکل ہے، تو آپ کہیں گے کہ سچے مومن کو نماز مشکل نہیں لگتی بلکہ اس کی آنکھوں کی ٹھنڈک ہے. اللہ کے نبی فرمایا کرتے تھے میری آنکھوں کی ٹھنڈک نماز میں ہے، مجھے عبادت میں اللہ وہ لذت ہے جب لوگ اپنی دنیا کو انجوائے کر رہے ہوں تو اللہ تو میری لذت میری عبادت میں ڈال دیں. یعنی لوگ شاپنگ کر کے خوش ہو رہے ہیں تو مجھے نفل پڑھا کے خوش کر لے، لوگ پکنک میں جا کے خوش ہوتے ہیں تو مجھے روزہ رکھ کے خوش کر دے. چوائس چینج ہونے کی دیر ہے. لیکن اس سے بہرحال عمل کی بات ملی کہ دینی معاملات میں بے جا سختی نہیں کرنی چاہیے. اس میں اور بھی ہمیں بہت سارے ادب مل رہے ہیں علم کے دینے اور لینے والوں کے لیے. مثلا نئے لوگوں میں ایسے ایشوز نہیں ڈسکس کرنے چاہیے کہ جس کے لیے ابھی وہ ذہنی طور پہ تیار نہیں ہے. پھر دوسری چیز یہ کہ اگر آپ اللہ کی محبت کے بیج سے تبلیغ شروع کریں گے نا، دلوں میں لوگوں کے اللہ کی محبت ڈال دیں گے، تو خود بخود عمل صالح کی توفیق آتی جائے گی. اگر ایک شخص مثال ہے کہ جو بھی پانچ وقت کا نمازی بھی نہیں ہے، کیا آپ اس کی مونچھوں یا اس کی نیل پالش پہ اور اس کے لمبے ناخنوں پہ بات کر سکتے ہیں؟ کوئی حق نہیں ہے. اگر آپ کے کہنے پہ اس نے نیل پالش چھوڑ بھی دی لیکن وہ نماز تو نہیں پڑھتی. جو بھی سود یا ایسی خرابیوں میں پڑے ہوئے ہیں کہ جس کو اللہ تعالیٰ نے اپنے ساتھ جنگ سے تعبیر کیا ہے، اگر آپ ان کے ساتھ بات کرتے ہیں شلوار کے ان ٹخنوں سے اونچا رکھنے یا نیچے کی، تو ان کو پسند نہیں آئے گی. تو تبلیغ میں جتنی زیادہ حکمت کی ضرورت ہوتی ہے، یقین کریں کہ اتنی حکمت نہ آپ کو کھانا پکانے میں چاہیے نہ کسی کا آپریشن کرنے میں. تو اس کی کمی جو ہوتی ہے نا، بعض دفعہ پھر لوگوں کو دین سے دور کر دیتی ہے. بعض لوگ کہتے ہیں جی ہمیں تو ثواب ہوگا، ہم تو نیک کام کی دعوت دے رہے ہیں. ایک جملہ اپنے لیے لکھ لیں، آپ کو تو ثواب ہو اور دوسرے کو گناہ ہو، یہ آپ کا ہدف نہیں ہونا چاہیے. تبلیغ کرتے وقت پوری کوشش کیجئے کہ آپ کو بھی ثواب ہو تو جو بیچارے سننے آئے ان کو بھی تو ثواب ہو. بعض لوگ ڈانٹ کا انداز ہوتا ہے، اتنے مذاق کے انداز ہوتے ہیں، کیا مطلب وہ گھر سے آپ کی میری ڈانٹ سننے آئے ہیں؟ بعض تانے دیتے ہیں، طنز کرتے ہیں. نہیں، دیکھیے قرآن تو خود ہی لوگوں کو تیروں کی طرح لگتا ہے. پکی بات ہے کہ آپ پیار سے آدھی زبان سے بھی کوئی جملہ کسی کے منہ سے ایسا سن لیں جس پہ آپ کا اپنا عمل نہیں ہے، تو آپ کو خود بخود وہ چبھے گا. یہ تو لازم ہے، یہ تو چبھنا ہی ہے. یہی تو قرآن کا کام ہے کہ یہ دلوں کے اندر سے تزکیہ کرتا ہے اور گندگی کو نکالتا ہے. لیکن بتانے والے کے انداز میں دھیما پن، محبت، لجاجت اور انسان کی بات ہونی چاہیے. مجھے کسی بردر کی بات یاد آ گئی، دیندار تھے، تو ان کے سامنے کوئی ایک ایسا کیس لایا گیا کہ کسی مرد کا یعنی کسی دوسری عورت میں انٹرسٹ تھا. یعنی کسا مقصد، جیسے مسائل لوگ اپنے پیش کرتے ہیں، تو کسی عورت نے اپنے شوہر کی کوئی بات کا ایشو سامنے رکھا کہ وہ اس طرح سے کسی دوسری لڑکی میں انوالو ہے اور اسے شادی کرنا چاہتے ہیں. تو کسا مقصد پوری بات سن کے انہوں نے کہا کہ ان کی پوری بات سن کے جو بھی آپ نے کہی بتائی ہے، میرے دل میں ان کی عزت میں ایک ذرہ برابر کمی نہیں ہوئی. کیوں؟ کہ میں ان کو انسان سمجھتا ہوں. یہ باقی بات کو چھوڑ دے، ان کا یہ جملہ مجھے بہت پسند آیا کہ میں ان کو انسان سمجھتا ہوں اور انسان میں بھول بسر ہوتی ہے، اور اگر اس کی نیت اچھی ہے یا واٹس ایور، تو میرا خیال ہے کہ انسان کو انسان سمجھنا چاہیے. کبھی بھی آپ لوگوں سے محبت کیے بغیر ان کو اللہ کی بات نہیں پہنچا سکتے. آپ خود کیا تھے پہلے؟ میں خود پہلے کیا تھی؟ ہر بندہ اپنے آپ سے یہ پوچھے. کسی کو، دوستوں سے بات کریں، بچوں سے بات کریں، میاں جی سے بات کریں، جس سے بھی کرتے ہیں، सोचें कि अगर इनको ये बात नहीं समझ आई तो वजह यह कि अभी इन्होंने उस तरह कुरान नहीं सीखा जैसे मैंने सीखा, ये भी हदीस नहीं पढ़े जैसे मैं पढ़ रही हूँ। तो आप बजाय इसके कि आप उन पर सख्ती करें, आप भी वही काम उनके साथ करें जो आपके साथ हुआ तो आपका दिल बदला। इल्म ही अमल के रास्तों को आसान करता है। अल्लाह ताला हमें इसके ऊपर चलने की तौफीक अता फरमाए। अगली हदीस तो जरूर ही दूसरों को सुनाइएगा। अब ये अगला बाब जो है ये बहुत ही खूबसूरत टॉपिक है, बाब नंबर 7 है। मन युरीद अल्लाह बिही खैरन युफक्किहु फिद्दीन, मन जिससे युरीद इरादा करे अल्लाह अल्लाह बिही साथ उसके खैरन खैर का क्या करता है, यानी जिसके साथ अल्लाह भलाई चाहता है क्या करता है। आप दुनियादारी की बात करें तो क्या करता है अल्लाह उसके साथ, उसको घर दे देता है, उसके मियाँ को अच्छी जॉब दे देता है, उसको बेटा दे देता है, ये तो है ही है। लेकिन अल्लाह के नबी ने कहा जिसके साथ अल्लाह भलाई का इरादा कर ले युफक्किहु, फिक दे देते हैं, समझ बूझ दे देते हैं, किसकी, फिद्दीन, दीन की। क्या आज हमारा ये कॉन्सेप्ट है इस टॉपिक की जो हदीसें, इस पे मैं आपको होमवर्क दूंगी कि ये जो हदीसें हैं ना इनको शेयर करें आम लोगों से। जिन लोगों को भी इल्म का शौक नहीं लगा ना तो उनको बताइए कि देखिए इल्म एक दौलत है, ये कोई बोझ नहीं है, ये कोई मुश्किल में डालने की चीज नहीं है, बल्कि ये वो चीज है कि जो एक इंसान के लिए बेहतरी और खैर के फैसले करते हैं। तो क्या फरमाया, आइए देखते हैं इसको। अन मुआविया रज़ियल्लाहु अन्हु क़ाला समितु रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम यक़ूलु, हजरत मुआविया रज़ियल्लाहु अन्हु से रिवायत है कि उन्होंने कहा कि मैंने सुना, तो ये कौन सी हदीस हुई, सिमाई हदीस हुई, वो हदीस जो सुन के ली गई, मैंने सुना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से, यकूलू वो कहते थे। और यहाँ ये भी याद रखिए कि अल्लाह के नबी की जो हदीसें ना उसमें ज्यादा हदीसें फैली हदीसें हैं, आपके एक्शंस थे जो लोगों ने देखे और उनको नकल किया, बोलते कम थे करके ज्यादा दिखाते थे। तो जब वो बोल के कहते थे तो सहाबी साथ ये भी लिख देते थे कि मैंने खुद सुना आपसे, क्या कहा अल्लाह के नबी ने, ये आप सब मेरे साथ दोहरा लीजिए, मैं युरीदिल्लाहु बिही खैरन युफक्किहु फिद्दीन व इन्नमा अना قاسمٌ والله يعطي ولن تزال هذه الأمة قائمة على أمر الله لا يضرهم من خالفهم حتى يأتي أمر الله। आइए इसका लफ्ज लफ्ज तर्जमा देखते हैं। मन जिससे युरीदिल्लाहु इरादा करे अल्लाह बिही साथ उसके खैरन खैर का, युफक्किहु समझ दे देता है उसको, फिद्दीनी दीन की, व इन्नमा और बेशक अना मैं कासिमुन तकसीम करने वाला हूँ। हमारे यहाँ बड़ा आम नाम है कासिम, तो कसमा कहते हैं बांट को, काफ सीन में उसने बांटा, तो कासिम तकसीम करने वाला हूँ, जबकि वल्लाहु और अल्लाह ही योती अता करता है। क्या पता चला कि अल्लाह के नबी नहीं दे सकते थे, अता अल्लाह करता है, अल्लाह सुब्हान अल्लाह का नाम है अल मुती, अता करने वाला। आप कहते हैं कि मैं तो बांटता हूं तकसीम करता हूं, अल्लाह के नबी ने कभी अपने लिए ये दावा नहीं किया था कि अल्लाह का रसूल तुम्हें देता है। आज हमारे कुछ भाई बहन मोहब्बत के साथ और ना समझी के साथ ये कह देते हैं कि अल्लाह और उसका रसूल देगा, ये जुमला जो कहते हैं ना अल्लाह और उसका रसूल देगा, तो अगर वो इस नियत से कहते हैं कि देता तो अल्लाह है लेकिन रसूल के जरिए से दिला देगा, तो फिर वो ये बात है कहना कासिमन वल्लाहु युती। लेकिन आम तौर पे लोग इतनी गहराई में सोचते नहीं है, तो जब भी कोई ऐसी बात मुंह से निकालें तो दिल में ये अकीदा रख लें कि देता अल्लाह, हाँ नबी सल्लल्लाहु अलैहि वसल्लम बांटेंगे, ये ऐसी है कि जैसे कोई बाहर से कोई चीज ला के दे दे कि आप इन सबको दे दीजिए, वहां से तो उसने भेज दी, अंदर आके कुछ साथी आपको आके दे दें, तो देने वाला भेजने वाला वो था, बांटने वाले ये थे, तो अपने इख्तियार में अल्लाह के नबी के नहीं था जैसे कि बाज़ लोगों का गुमान है। वलन तजाला और हरगिज नहीं टलेगी, इसका दूसरा मानी क्या होता है, हमेशा ऐसा ही होगा। हाज़िहिल उम्मतु इस उम्मत के साथ क्या, क़ाइमतन अला अम्रिल्लाह कि ये तो कायम रहेगी अल्लाह के हुक्म पर, यानी इस उम्मत में इस्लाम में मुसलमानों में एक गिरोह हमेशा अल्लाह के हुक्म पर कायम रहेगा। ला यदुर्रुहुम मन खालफहुम, हरगिज नहीं उनको नुकसान देगा वो जो कि उनका मुखालिफ होगा, कब तक, हत्ता यातिया अम्रुल्लाही यहां तक कि अल्लाह का यानी क्यामत आ जाए। क्या पता चला इस एक हदीस से, पहली बात क्या पता चलती है कि अल्लाह ताला भलाई चाहता है तो वो दीन की समझ देता है। क्या आप सब अपने आप को खुशकिस्मत समझते हैं, क्या आपको लगता है कि अल्लाह ने आपके साथ भलाई का इरादा किया, क्या आपको लगता है कि अल्लाह ताला दिन ब दिन आपके लिए इल्म के मौके ला रहा है? ये सब अल्लाह की भलाई है। और जब दिल ये सोचे तो फिर उसका अमल से इजहार कैसे होना चाहिए? शुक्र गुजारी के साथ, शाबाश, यानी शुक्र करें कि अल्लाह तेरा शुक्र है। और शुक्र का अमली तरीका क्या है? छुट्टी करके, छोटी छोटी बातों पे वजह बना के, हाँ, कदर करना, उस इल्म पे गौर करना, उसके लिए एहतमाम करना। खुशी से इंतजार करते हैं क्लास का, किसी को बोझ तो नहीं लगता, अल्हम्दुलिल्लाह। अल्लाह ताला से दुआ कीजिए कि हमें अल्लाह के इस इरादे पर खुश होने वाला बना दे। तो अल्लाह ताला उसको दीन की समझ देता है। फिर एक और चीज इससे हमें पता चलती है कि अल्लाह का दीन यानी ये इस्लाम दीन कभी नहीं मिटेगा। हम आप अमल करें ना करें, इसको फैलाएं ना फैलाएं, लेकिन अल्लाह ताला ये काम जो है ये किसी ना किसी से जरूर ले लेगा। फिर एक और चीज इससे पता चलती है कि जो हक पे होता है मुखालफतों के बावजूद लोग उसका कुछ नहीं बिगाड़ सकते। आज भी आप देखिए वो फितनों का दौर है कि जहां लोग हक की बात करते हैं कहते हैं जी लोग दुश्मन हो जाते हैं, CIDs आएंगी, दिस होगा वो होगा। इसके बावजूद हम पिछले 10 15 20 25 साल से उनको दीन के काम करते देख रहे हैं, कोई कुछ नहीं कर सका। और बाज दफा तो आप देखिए कि जो शर फैलाने वाले हैं वो अपने ही लोगों के हाथों मारे भी जाते हैं। बाज सियासतदान है उनको उनके गार्डमैन खुद ही मार देते हैं। तो जिंदगी मौत अल्लाह के हाथ में। यहां से क्या पता चला कि मुखालफत के डर से हक नहीं छोड़ना, लेकिन बात बयान करते वक्त दूसरों की रियायत करनी चाहिए। लेकिन ये फिक्र ना करें कि लोग आपके मुखालिफ हो जाएंगे, आप ठीक चलते जाइए, अल्लाह ताला आपकी मदद कर देगा। बाकी रह गया यहाँ ये जो लफ्ज है ना फिक, तो फिक क्या है इसको भी थोड़ा सा समझाऊंगी, ज्यादा नहीं। हमारे यहाँ आज फिक किस चीज का नाम है? झगड़ों का। फिकी मसले, फिकी मवाहिस, और इमाम अबू हनीफा की फिक, ये इमाम मालिक की फिक, यानी लोग फिक के साथ आयमा कराम को ले आते हैं। हालांकि आपको पता है कि कुरान फिक किसको कहता है? इसके लिए आप साथियों को याद है कि नहीं, लेकिन सूरह तौबा में हमने डिटेल से बात की थी, लियतफक्कहू फिद्दीनी। तो क्या पता चला कि फिक असल में डीप अंडरस्टैंडिंग का नाम है। फिक क्या होती है कि बंदे को अल्लाह का मिजाज समझ आने लग जाता है। जैसे किसी का जुमला कहता है कि जी मैं अल्लाह का मिजाज समझता हूं, जब हम इन मुसलमान ये करेंगे तो अल्लाह हमारे साथ ऐसा ही करेगा, मैं अल्लाह की बात समझता हूं। दुनिया में भी आप देखिए कि आप किसी को बहुत करीब से जानते हो तो क्या आपको पता नहीं चल जाता कैसी बात पे इसका क्या रिएक्शन होगा? अगर आज मैं देर से गई तो ये क्या कहेगा, और अगर मैंने इसकी पसंद की कोई चीज बना दी तो ये क्या करेगा? बच्चे बच्चे को माएं जानती हैं, हर बच्चे का मिजाज आप जानते हैं, तो क्या मालिक कायनात का मिजाज आप नहीं जान सकते? और अल्लाह का मिजाज तो पूरा कुरान में लिखा हुआ है, नबियों की जो कहानी है उनकी कौमों की, उसके साथ अल्लाह का सारा मिजाज समझ आता है। तो याद रखिए कि अल्लाह की बातें कभी नहीं बदलती। अल्लाह सुब्हान तआला जो भी करते हैं उसमें अंदर हमारे लिए खैर होती है। इसके बाद अगला बाब देखें कि बाब के अल-फहम फिल इल्मी, इल्म में फहम और बसीरत का बयान। मतलब क्या है कि इल्म सिर्फ याद करने का नाम नहीं है, रटने का नाम नहीं है, मेमोराइजेशन का नाम नहीं है, बल्कि फहम हो, इल्म वाले के और बे इल्म वाले के मिजाज, उसकी अंडरस्टैंडिंग, उसके रवैये में बहुत बड़ा फर्क होता है। कैसे होता है आइए इसको देखते हैं। अन इब्ने उमर रज़ियल्लाहु अन्हुमा काला, हजरत इब्ने उमर रज़ियल्लाहु अन्हु से रिवायत है, कुन्ना इंदा रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ थे हम, फिर क्या हुआ, फऊतिया बिजुम्मारिन, फिर आपके पास जुम्मार लाया गया। जुम्मार क्या होता है? खजूर का गूदा। आप देखिए कि अरब लोग खजूर से बहुत सारी चीजें बना देते हैं, जैसे हमारे यहाँ वो माजून टाइप चीजें नहीं होती कि खजूर को पीस के और उस तरह से उसका एक मलिदा सा कह लीजिए। तो अल्लाह के नबी के पास एक मौके पे खजूर का गूदा लाया गया। फकाला, तो आपने फरमाया, इन्ना, बेशक दरख्तों में से एक दरख्त है, व जकर अल हदीसा, और हदीस को बयान किया। ये हदीस पीछे 56 में गुजर चुकी है ना, पिछले सेशन में हमने पढ़ी थी कि कैसे मोमिन की मिसाल एक दरख्त के साथ है। तो कहा कि वो वही बात है, बस ज्यादा फी हाजी रिवाया, बस उसमें इतना सा इजाफा है। क्या? इब्ने उमर कहते हैं, फ़ाइज़ा अना असगरुल कौमी, बेशक मैं सबसे छोटा था इन लोगों में, फसकत्तु, लिहाजा मैं खामोश रहा। याद आ गई आपको हदीस? लेकिन इससे क्या पता चला कि हजरत उमर जो हैं इनको इस बात की बसीरत मिल गई कि अल्लाह के नबी की जुबान मुबारक से हदीस सुनकर या मिसाल सुनकर उसको समझ गए। हर एक को नहीं समझ आती। आपका वास्तविक लोगों से जब पढ़ता है तो आप दो किस्म के लोग देते हैं। एक होते हैं आप इशारा करें, आपके होंठ हिलते हैं ना, कहते बस बस समझ गए, और बाज को बोल बोल के बताओ, फिर कहते क्या कहा। आप अपने आप को किस लेवल पे लाते हैं? देखिए इंसान दुनिया की सबसे कॉम्प्लिकेटेड मशीन है, मैं तो यही समझ रही हूँ। आप सिंपल सा ब्लेंडर लाएं, आप उसको आसानी से चला लेंगे, थोड़ा सा कंप्यूटराइज लाएंगे, किसी बच्चे से मदद ले लेंगे, टच सिस्टम होगा तो आप कहेंगे मैं नहीं कर, खुद ही कर लूंगी काम। फर्क होता है ना, इंसान कोई टच सिस्टम होते हैं, कोई कॉम्प्लिकेटेड होते हैं, कोई बस बटन घुमाओ तो, और कुछ तो होते हैं वो अपनी मर्जी से चलते हैं और अपनी मर्जी से छोड़ते हैं। जिसने इंसानों को पढ़ लिया उसको फहम और बसीरत आ जाएगी, आपको खुद पता लगेगा। यकीन करें, बास दफा जब कुछ लोग बोल रहे होते हैं ना, तो आप उस वक्त ये सोच रहे होते हैं, वो सोच रहे होते हैं कि वो आपको अपनी बात सुना रहे हैं, लेकिन आप ये सोच रहे होते हैं कि ये इसका अंदर बोल रहा है। मैं बोल रही ना इस वक्त, तो मैं आपको पढ़ा रही हूं, अभी क्लास जब ओवर हो जाएगी हम सब अपनी आम जिंदगी में चले जाएंगे। आप लोगों की बातें ना सुने, आप ये सुने कि वो अंदर क्या है। गुफ्तगु जो होती है ना, ये ऐसी है कि जैसे आप यहां खुशबू की एक छोटी सी कोई टुकड़ी लें और उसको खूब अच्छी तरह सील्ड पैक में रख दें, अब वो बंद है, थोड़ा बहुत खुशबू आएगी लेकिन नहीं आएगी। जो ही आप उसकी ऊपर से सील तोड़ेंगे तो आप सबको खुशबू आएगी। ये जो लफ्ज होते हैं ना, ये हमारे अंदर की खुशबू को खोलते हैं, और इसी तरह खुशबू का फर्क है। और अगर खुशबू खराब होगी तो बोलने से, हमारे अल्फाज से ये बात पता चलती है। तो ये चीज इंसान अपनी देखे, आप मैं अपनी बोलने की टोन को खुद सुने, और हम कब बोल रहे हैं। बाद हम बात सही कर रहे होते हैं, अपने गुमान में इंतहाई गैर मुनासिब वक्त पे कर रहे होते हैं। कई दफा आप देखिए घर में झगड़ा नहीं हो जाता, आप फिर मियाँ को कहती होंगी कि मैंने तो छोटी सी बात कही थी, ऐसे ही होता है। और आप उस वक्त 101% सच्ची होती हैं अपनी बात में कि मैंने कोई इतनी बड़ी बात तो नहीं कही। क्यों गुस्सा आ गया उनको? आपने बेगम कही किस वक्त पे थी? दोस्त बाहर खड़ा था, मैं कहीं जा रहा था और मुझे उस वक्त नहीं सुनना था, और आपने उस वक्त ये छोटी सी बात मुझे कर दी। किसी वक्त वो पहले डाउन है और आपने एक और ताना देने की बात कर दी। तो अपने लफ्जों के साथ साथ अपनी बात को, अपने टोन को देखें, यही असल में इल्म हमें सिखाता है। तो ये जिसको मिल जाएगा इंशाअल्लाह ताला, वो अल्लाह ताला की तौफीक और उसकी रहमत से बहुत ही ज्यादा खैर के अंदर होगा। कोई आप में से इसमें सवाल करना चाहता है अभी, यानी इस मौजू में, क्योंकि मुझे आपके कुछ लोगों के चेहरों पर कुछ क्वेश्चन दिख रहे हैं। क्या समझते हैं कि आप लोगों को डील करना जानते हैं? यानी आपको अपने बच्चों को डील करना आता नहीं आता? कौन समझता है कि मुझे अपने बच्चों को डील नहीं करना आता? एक, दो, तीन। कितने महीने पेट में रखा था? 9 महीने रखा था ना? यकीन करें कि ये एक इतनी बड़ी चीज है ना, कि आप इसको पा जाएंगे ना, तो वही बात है कि एक बंदा जिसको पता ही नहीं है कि ये किताब क्या मैं पढ़ूंगी, इसमें क्या सस्पेंस होता है ना, और एक बंदा वो 10 दफा इसको पढ़ चुका है, वो कहते हैं इनको तो अभी पता ही नहीं इसमें और भी बहुत कुछ है। इंसानों में दिलचस्पी लें, इससे आप फील करेंगे कि आपको हिकमत आएगी। जी आप,
मेरा एक सवाल था इसी से मुताल्लिक, जैसे जैसे दीन की समझ बढ़ रही है, हमको जैसे आखिरत का एहसास और ये सब चीजें आ रही है, दुनिया की बेसबाती, तो अब बस दिल चाहता है कि किसी तरह इसको घोल के बच्चों को दे दें, पहुंच जाए।
क्या आपके अंदर घोल के पड़ा था? देखिए आपका सवाल मैंने बीच में काटा क्योंकि जवाब बहुत साफ है। आप कहती हैं कि अब जितनी हमें समझ आ रही है तो दिल कर रहा है बच्चों को घोल के पिला दें, तो क्या आपको घोल के पिलाया गया था? आपने भी तो स्टेप्स में सीखा है ना, बच्चे भी ऐसे सीखेंगे। चलिए अगले टॉपिक को देखते हैं जो बहुत ही खूबसूरत है, बाप नंबर 9 है, इल्म और हिकमत में रश्क करना। यानी जिसको अल्लाह ताला ने इल्म दिया और जिसको अल्लाह सुबहान ताला ने हिकमत दी, उस पर हम रश्क भी कर सकते हैं। कैसे? हदीस नंबर 6666 है, अन अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह अन्हु قال, हजरत अब्दुल्लाह बिन मसूद रजी अल्लाह अन्हु से रिवायत है, قال النبي صلى الله عليه وسلم, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अब आप मेरे साथ दोहरा लीजिए, ला हसदा इल्ला फिसनतैन रजुलुन आताहुल्लाहु मालन फसुल्लिता अला हलकतिही फिल हक्की व रजुलुन आताहुल्लाहु हिकमता फहुवा यक्दी बिहा वयुअल्लिमुहा। बहुत ही खूबसूरत अल्फाज है कि ला हसदा, हसद जायज नहीं है, इल्ला मगर فسنتین دو قسم کی چیزوں پر، یعنی حسد جائز نہیں ہے. ہم سب جانتے ہیں حسد کیا ہوتا ہے، کسی کی نعمت کو دیکھ کے یہ سوچنا کہ اس سے چھن جائے مجھے مل جائے یا اس جیسی مجھے ملے، یعنی رشک کہہ لیجئے. اور یہاں حسد جو ہے نا یہ رشک کے معنوں میں لکھ لیجئے، کیونکہ اصل حسد جو واقعی یہ ہوتا ہے کہ دوسرے کی نعمت چھن جائے اور مجھے مل جائے، یہ تو کسی بھی صورت میں جائز نہیں. یہاں مراد ہے رشک، کمپیٹ کرنا یا کمپیئر کرنا، یہ جائز نہیں ہے. ہاں مگر دو چیزوں میں جائز ہے. کون سا؟ پہلا، رجل آتاہ اللہ مالا، ایک وہ شخص جس کو اللہ تعالیٰ نے مال دیا ہو، فسلطا، اور وہ مسلط ہو گیا، کس پہ؟ علی ہلکتی، ہی اس کی ہلاکت پہ. لفظ دیکھیے کتنے پیارے ہیں، یعنی جس کو اللہ نے مال دیا لیکن اس مال کے سر پہ سوار وہ ہو گیا کہ اس کو ختم ہی کر دے. کہاں؟ فی الحق کی، حق کے راستوں میں. کوئی مثال ذہن میں آئی ہے؟ ابو بکر صدیق، عثمان غنی، ہلاکت پہ، مال کو ختم کرنے پہ مسلط ہو گئے، اور کہاں؟ اللہ کے راستوں میں، دین پہ. اچھا ہم اپنے لوگوں میں اپنے آپ پہ دیکھیں تو مال تو ہمیں بھی اللہ دے، ہم بھی اس مال کی ہلاکت پہ فائز ہیں کہ مہینے کا خرچہ جو ہے وہ 20 دن میں ختم ہے، لیکن کہاں کرتے ہیں؟ فی الحق کے، فی الباطل، فی الفیشن، فی ضروریات، فی الکپڑے. تو پیسے خرچ کرنا بڑی بات نہیں ہے، بات یہ ہے کہ آپ اس کو خرچ کہاں کرتے ہیں. اس پہ انسان رش کرے، ذرا سوچئے تو صحیح، کس پہ رشک آتا ہے آپ کو؟ مجھے تو ابو بکر صدیق پہ بہت رشک آتا ہے. ان کے باپ کہا کرتے تھے کہ تم اتنے غلام آزاد کرتے ہو، کام تو تم خود گھر کا کرتے ہو، تو آپ کہا کرتے تھے کہ میں ان کو اپنے لیے نہیں آزاد کرتا، میں ان کو اللہ کے لیے کرتا ہوں. اور اسی طرح آپ دیکھیے کہ یہ تو حضرت ابو بکر تھے نا، جن کو ہم نے کئی دفعہ سنا، اور حضرت عثمان اور حضرت عبد الرحمن بن عوف. لیکن کیا آپ کو کوئی ایسا کردار یاد آ رہا ہے کہ جس کے پاس ہیں ہی تھوڑے سے؟ یہ تو ہماری وہ تاریخی کردار ہے نا، لیکن کوئی ایسا بندہ آپ کے ذہن میں آتا ہے کہ جو بہت ہینڈ ٹو ماؤتھ ہو اور وہ اس مال کو اللہ کے راستے میں دے؟ میرے ذہن میں نام نہیں لینا چاہتی، کچھ لوگ آ جاتے ہیں، دورے حاضر کے بھی ہیں، آپ آف کورس نہیں ان کو بھی جانتے ہوں گے، کسی کو جانتے بھی ہوں گے، کہ کچھ لوگ جب اللہ کے راستے میں خرچ کرتے ہیں نا، تو میں جس کو کہتے ہیں نا کہ زبان تھونٹوں کے نیچے دبا لیتی ہوں، دنگ رہتی ہوں. اتنا دل، اس کو کوئی خوف نہیں، ان کو کوئی فکر نہیں، ان کے بچے، ان کی بچی کیا بنے گا. وہ اس طرح مسلط ہوئے ہوتے ہیں مال خرچ کرنے پہ، جبکہ ان کو پتا ہے کہ آگے ان کے بہت سارے کام ہیں. جی آپ کیا کہہ رہے ہیں؟
جی بس میں یہ کہہ رہا تھا کہ ہیں ایسے کچھ لوگ میرے بھی جاننے والے کہ جو واقعی اپنی ضروریات پہ بالکل بھی پرائیورٹی نہیں دیتے، اور اللہ کی راہ میں بہت زیادہ ان کا دل کھل رہا ہے.
جی یہ جتنا بھی آپ دل کھولیں گے نا، میں اس کو کیسے سمجھ، یہ ایک صرف کلاگ ہوتا ہے. کبھی ایسا ہوا کہ آپ کے سنک میں پانی پھنسنے لگ گیا، بعد میں پتا چلتا ہے کہ کوئی چیز نیچے اندر کوئی مٹر کا دانا پھنس گیا، تو کلاگنگ ہے. ایک دفعہ اگر آپ وہ اس کو کلاک کو نکال دیتے ہیں، یا آپ تھوڑا پلمبر کو بلا کے کچھ کرتے ہیں، جوں ہی وہ اگلا ایک موٹا سا حصہ نکلتا ہے نا، تو وہ پیچھے سے نکلتا ہے. کانسٹیپیشن کیا ہے؟ کلاک ہے نا. جب وہ دور ہوتی ہے تو سارا جسم صاف ہو جاتا ہے. یہ ہمارے دل میں مال کی محبت کا کلاک ہوتا ہے، ہائے یہ خرچہ نہ پڑ جائے، ہائے یہ ضرورت نہ پڑ جائے، یہ نہ ہو جائے. اچھا وہ کلاک آگے ہے نا، تو آپ نے دیکھا کہ اب کوئی چیز پھنسی رہے تو پھر تھوڑے دن میں بدبو پیدا ہوگی، وہاں اندر جراثیم شروع ہو جائیں گے، یہ سارے پھر جراثیم ہماری. پھر ہمارے پاس جتنا مال زیادہ آتا ہے اتنے ہم تھوڑ دے لیں. تھوڑا آتا تو وہ پانی نکلتا ہی رہتا تھا، ہر وقت آیا تھوڑا سا دے دیا، لے لیا، رکھ لیا. جب سے مال زیادہ آنا شروع ہوا دل اور ہی دنگ ہو گیا. تو اس کے لیے بس وہ کلاک کو دور کریں. اور اسی لیے کہا نا کہ لن تنال البر حتی تنفقوا مما تحبون، کہ تم اللہ کی محبت اور بھلائی کو پہنچ ہی نہیں سکتے جب تک اپنی من پسند چیزیں نہ دو. بات وہ کوئی ایک ہی چیز اٹکی ہوتی ہے، اللہ کہتا ہے پکڑو اس کو دو، یہ نکلے گی تو تمہارا دل کھلنا ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ ایسے بندے پہ آپ رش کریں. دعا کریں ہم اپنے لیے کہ اللہ تعالیٰ ہمارے دل کھول دے. اور دوسرا شخص اب جس کے اوپر رش کیا جا سکتا ہے وہ کون ہے؟ ورجل آتاہ اللہ الحکمت، وہ آدمی جس کو اللہ نے حکمت دی ہو، فہو یقضی بہا، اور وہ اس کے مطابق فیصلے کرتا ہو. یہ کون سے فیصلے ہیں؟ کسی عدالت کے جج کی بات ہے؟ نہیں، زندگی کے فیصلے، ڈیلنگس ماں باپ سے، بچوں سے، شوہر سے، رشتہ داروں سے، یعنی پبلک ڈیلنگ میں اس کے فیصلے حکمت والے ہوں. کس سے کب کیا ریئیکٹ کرنا ہے؟ عموماً ہم لوگوں کے ساتھ جو ریئیکشن شو کرتے ہیں نا، یہ اپنے جذبات کی وجہ سے کرتے ہیں، ایموشنل ہونے کی وجہ سے کرتے ہیں، ٹالریٹ نہ ہونے کی وجہ سے کرتے ہیں. اگر اس وقت ہم اس بات کو پی جاتے ہیں نا جو اس وقت ہمیں دکھا رہی تھی، جس نے ہماری زبان کھلوائی، جس نے ہماری عزت کم کروا دی دوسروں کی نظروں میں، اگر ہم اس کو اپنے اندر رکھتے نا تو ہماری طاقت بننی تھی، اس نے ہمیں حکمت دینی تھی، حلم دینا تھا. اس نے ہمارے اندر اس حدیث کے پڑھنے کا فائدہ دینا تھا، ہم نے اس کو پڑک کر کے دوسروں کے ہاتھ میں پکڑا دیا۔ کئی عورتیں نا اتنی سی بات نہیں برداشت کرتی، وہ فوراً بول دیتی ہیں آگے سے نہ شکری کی بات، کوئی نہ ہوا کام نہیں، تھوڑی دیر تو اس کو اپنے اندر رکھیے۔ بس آپ دیکھیے کہ سب سے بڑا ایشوز بچوں کے ساتھ ماؤں کو ہوتا ہے اور ٹینز کے ساتھ ہوتا ہے۔ آپ اگر ہر وقت بولتے رہتے ہیں اور ان کے ساتھ آپ ہر وقت اپنے آپ کو اپسیٹ کرتے ہیں، نقصان کیا ہوگا؟ وہ کہیں گے امی کی عادت ہے، انہوں نے تو بولتے ہی رہنا ہے، انہوں نے تو کہتے ہی رہنا ہے۔ نہیں، پہلے برداشت، ایک بندہ آپ پہ ایک زیادتی کرتا نا، آپ سینہ کھول کے اسمائل دیں اور بولو اور بولو اور بولو، امی آپ بھی تو کچھ بولیں۔ ابھی نہیں بولوں گی، کچھ نہیں بول رہی، میرے پاس کچھ نہیں ہے بولنے کو، چپ کر دیں۔ اب وہ بول بال کے اندر جا کے کمرے میں جب لیٹے گا نا، پھر اس کو خیال آئے گا کتنا برا ہوں، میں اتنا بولا، اتنی بدتمیزی سے بولا، میری ماں ایک لفظ نہیں بولی۔ چلو میری ماں نے اگر بالفرض مجھے میرے دوست کے ساتھ جانے سے منع کر دیا تھا، یا میں نے کہا برگر بنا دو، نہیں کچھ بھی، حالانکہ آج کی مائیں تو وہ بھی نہیں کرتی، لیکن اس کا شعور جاگے گا کہ آخر اگر مجھے کوئی بات بری لگی ہے تو میری ماں کو بھی تو میری بات بری لگ سکتی ہے نا، وہ سوچے گا۔ اور اگر آپ اس کو اپوزٹ لیں، بچہ بولا ہم تو بری بات بھی نہیں سنتے، بیچ میں شروع، نہیں نہیں پہلے میری سن لے، میری سن لو، میں تمہاری ماں ہوں، میں نے تمہیں پالا۔ اب ہوگا کیا، وہ جو 5 منٹ آپ سے بولا تھا نا، وہ ہو سکتا ہے وہ 15 منٹ بولتا رہے اور ایک بات نہ آپ اس کی سنیں نہ وہ اس کی سنیں۔ ایک بات اپنی زندگی میں لکھ لیں، کل وتھ کائنڈنس۔ آپ کو بچہ آپ کا تنگ کر رہا ہے، کوئی بھی بندہ ہے، اب وہ ستا رہا ہے، زیادہ سے زیادہ کیا کر سکتے ہیں؟ اگر آپ کو کرنا آتا ہو نا تو آپ کی آنکھوں میں آنسو آ جائے، رو پڑے، دعا کے لیے ہاتھ کھڑے کر لیں، وہیں کھڑے کھڑے وہاں جائنماز پہ جائیں اور رونا شروع ہو جائیں، اور اللہ سے کہے کہ اللہ میں تو اس کو کچھ نہیں کہوں گی، جو اس کے دل میں میرے بارے میں خیال ہے تو جان، تو نکال، کیونکہ ایک آخرت کا دن ہے جس نے سب کا حساب کرنا۔ اتنا سکون، اتنا اطمینان آئے گا، اور میں مان نہیں سکتی کہ آپ کا بچہ آپ کی بات نہ ماننے بعد میں، پتھر تو نہیں ہے، انسان ہے، ہم نے ہی ان کو پالا پوسا ہے۔ اب یہ ایک بچے کی مثال دی، اس کو آپ اپنے ہر معاملے پہ رکھ لیں۔ حکمت کیا ہوتی ہے؟ کہ بر وقت بر موقع بات کرنا، جو کرنا ہے، جتنا کرنا ہے، جیسے کرنا ہے۔ میں اس کو ایسی سمجھتی ہوں جیسے کھانا پکاتے ہیں نا، انگریڈینٹس بھی ٹھیک ہوں، کیک بنا لیتے ہیں ذہن میں ایک چھوٹا سا، چیزیں بھی ٹھیک ہوں، کوانٹیٹی بھی ٹھیک ہو، اور ہیٹ جتنی دینی ہے اتنی بھی ٹھیک ہو۔ کسی مرحلے پہ بھی اگر آپ دیکھیں کہ آپ 6 انڈوں کی جگہ اگر 2 انڈے ڈال دیں، کیک سخت ہو جائے گا۔ 45 منٹ پکانے کی بجائے آپ اس کو 60 منٹ پکا دیں تو جل جائے گا۔ انہوں نے کہا کہ 220 پہ رکھیے تو 45 منٹ، آپ کہتے ہیں نہیں 220 نہیں، میں 300 پہ پکاتی ہوں اور 15 منٹ میں پکاؤں گی، تو اوپر سے جل جائے گا، اندر سے کچا ہوگا۔ بس ایک کیک کو آپ انسان سمجھ لیں۔ حکمت یہ ہے کہ آپ کی زندگی میں جو معاملہ آپ کو 15 منٹ بعد پیش ہونا ہے نا، آپ کو 15 منٹ پہلے اس کی خبر ہو جائے، سوج جائے۔ اور یقین کریں جتنا آپ کول اینڈ کام رہیں گے نا، آپ کو صاف سمجھ آ جائے گا کہ دیکھنا اب یہ بچہ کچھ بولے گا، مجھے لگ رہا ہے کہ اس نے اب کوئی بات کرنی ہے۔ اس کو آپ مزاج شناسی بھی کہہ سکتے ہیں، میری نظر میں حکمت جو نا یہ مزاج شناسی بھی ہے۔ اکثر شادی کے بعد عورتیں شروع میں بہت پریشان رہتی ہیں، ساس کا مزاج ان کو نہیں آتا سمجھنا، اور شوہر کا تو بالکل بھی نہیں آتا، نندوں کے مزاج ہی نہیں ملتے، وہ سب ٹھیک ہے، ابھی آپ ان کو انڈرسٹینڈ نہیں کر پائیں۔ ہر بندے کا ایک ڈفرنٹ لیول آف ہیپینس ہوتا ہے، ساس کس بات سے خوش ہوتی ہیں آپ کو یہ 3 مہینے میں پتہ لگ جائے گا، شوہر کس بات پہ خوش ہوتے ہیں میرا خیال ہے 4 ماہ میں لگ جائے گا، اور نندے کس پہ خوش ہوتی ہیں 6 ماہ میں پتہ لگ جائے گا۔ 6 ماہ بعد آپ ایک بالکل کول اینڈ کام زندگی گزار رہی ہوں گی۔ کسی بھی جگہ جا کر سب سے پہلے وہاں کے ماحول کو سمجھنے کی ضرورت ہوتی ہے۔ یہ جو ہم ڈوز اینڈ ڈونٹس کا درس شروع کر دیتے ہیں کہ جی ہم بہت پڑھے لکھے ہیں اور حکمت ہم نے سیکھ لی ہے تو اب آپ بیٹھیں اور چلیں آپ کو میں قاعدہ کھولے میں سبق پڑھاؤں، یہ نہیں ہوگا زندگی میں۔ تو اللہ تعالیٰ کے نبی کی حکمت دیکھیے، کہتے ہیں ایسے بندے پہ تم رش کر لو کہ فہو یک دی بہاوا یعلمھا، کہ وہ خود بھی اس کے مطابق اپنی زندگی کے فیصلے کرتا ہے، اتنا نہیں بلکہ پھر وہ اس کے ذریعے لوگوں کو تعلیم بھی دیتا ہے، یعنی یہ اس سے بھی بڑھ کے درجہ ہے کہ حکمت والا استاد مل جائے آپ کو تو اس پہ آپ اپنے اوپر رش کر سکتے ہیں، یہ مراد ہے اس کا۔ اب ایک تو ہوتا ہے یقدی بہا، یہ تو بات ہم نے کافی ڈیٹیل سے کری، یعلمھا آپ کیسے سکھائیں گے، تربیت۔ ابھی میں نے آپ کو مثال دی کہ آپ اپنے بچوں سے کیسے ڈیل کریں، اور یعلمھا کیا ہے کہ اب آپ اپنے بچوں کی تربیت کیسے کریں کہ بیٹا کل زندگی تم نے کیسے گزارنی ہے۔ زندگی پھولوں کی سیج نہیں ہے، چمکتی ہوئی تصویر میں اور حقیقی تصویر میں بہت فرق ہوتا ہے۔ آپ ایک کسی بھی پراپرٹی ڈیلر کے پاس جا کر کسی گھر کی تصویریں دیکھ لیں، और प्रैक्टिकली जाके उस जगह को देखें, जमीन आसमान का फर्क होगा। तो जिंदगी में हिकमत क्या है कि हमें लोगों के साथ मामला करना आ जाए, इस खूबसूरत तरीके से हम लोगों के साथ बात करें कि कम से कम क्लूजन हो। तो यहाँ पे रुकेंगे। सुबहानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तवाबुर रहीम।